नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा यहाँलाई हार्दिक स्वागत गर्दछौ। प्राविधिक साथी शंकर भण्डारी र म श्रेया नेपाल। आज मिति 2082 साल फागुन 26 गते मंगलबार, चैत कृष्ण पक्ष सप्तमी तिथि। तदनुसार मार्च 10 तारीक सन् 2026 नेपाल सम्बत 1146। आज राजधानीबाट प्रकाशित विभिन्न दैनिक पत्र पत्रिकामा फरक फरक शीर्षकमा खबरहरू छापिएका छन्। गोर्खापत्र दैनिकको अग्रपृष्ठको खबरबाट कार्यक्रमको शुरूआत गर्दैछौ। प्रत्यक्षतर्फ 14 जना महिला निर्वाचित शीर्षकमा गोर्खापत्र दैनिकले अग्रपृष्ठमा खबर बनाएको छ। यसपटक प्रतिनिधि सभा निर्वाचनको प्रत्यक्षतर्फ जित हासिल गर्ने महिला राष्ट्रिय स्वतन्त्र पार्टीबाट धेरै छन्। गत 2079 सालमा भएको निर्वाचनको तुलनामा समग्रमा हेर्दा यसपटक महिलाको राम्रो जित प्रत्यक्षमा देखिए पनि नेकपा एमाले र नेकपा लगायतका दलबाट महिला उम्मेद्वारको जित शून्य रह्यो, जसले भावी प्रतिनिधि सभामा उक्त दलबाट प्रतिनिधित्व गर्ने महिलाको संख्या अति न्यून हुने सम्भावना बढ़ेको छ। त्यो बेला 9 जना मात्र महिला उम्मेद्वारले प्रत्यक्षतर्फ जितेका थिए। फागुन 21 गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ जित हासिल गर्ने महिलाको संख्या मात्र 14 जना पुगेका छन्, जसले प्रत्यक्षतर्फ बाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने महिलाको उपस्थिति कम हुने देखाएको छ। नेपालको संविधानको समानताको हकसँगै राज्य संरचनाका हरेक तहमा 33% महिला सहभागिता पुर्याउनु पर्ने बाध्यकारी अवस्थामा रहेको छ। यस अनुसार अब दलहरूले समानुपातिक निर्वाचन प्रक्रियाबाट भए पनि संविधान अनुसारको प्रतिनिधित्व गराउनै पर्ने अर्को बाध्यता आइपरेको छ। निर्वाचन आयोगले सार्वजनिक गरेको मतगणनाको परिणाम अनुसार प्रत्यक्षतर्फ कुल 165 निर्वाचन क्षेत्रमध्ये 14 मात्र महिला उम्मेद्वारले जित हासिल गरेको अवस्था छ। बाँकी सबै क्षेत्र पुरूष उम्मेद्वारको वर्चस्वमा परेको छ। सबै क्षेत्र गरेर 3486 उम्मेद्वारी दर्ता भएको थियो। कुल उम्मेद्वारी मध्ये 388 जना मात्र महिला उम्मेद्वार थिए, जसमा सबैभन्दा बढ़ी राष्ट्रिय स्वतन्त्र पार्टीबाट 13 जना महिलाले जीत हासिल गरेका छन्। प्रत्यक्षतर्फ 14 जना महिला निर्वाचित शीर्षकमा गोर्खापत्र दैनिकले अग्रपृष्ठमा खबर बनाएको छ। सुविधाजनक संसदीय अंकगणित सहित राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले प्रतिनिधि सभा सदस्य निर्वाचनमा मत हासिल गरेको छ। प्रत्यक्षतर्फ 125 सीटमा जित हासिल गरिसकेको रासोपा समानुपातिकको जारी गणनामा पनि निकै अघि छ। रासोपाले समानुपातिकमा सदरमतको झण्डै आधा मत पाएको छ। सोमबार साँझसम्म रासोपाले कुल सदरमतको 48% भन्दा बढ़ी मत होल्ड गरेको छ। अघिल्लो संसदका ठूला दल नेपाली कांग्रेस, नेकपा एमाले लगायतका दलको उपस्थिति प्रतिनिधि सभामा यसपटक निकै कमजोर बनेको छ। 2075 सदस्यीय प्रतिनिधि सभामा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली प्रत्यक्षबाट 165 र समानुपातिक निर्वाचन प्रणालीबाट 110 सदस्य निर्वाचन हुनेछन्। प्रत्यक्षमा रासोपाले दुई तिहाई बढ़ी सीट हासिल गरेको छ। समानुपातिकमा पनि बहुमत सीटको हाराहारीमा छ। प्रत्यक्षमा नेपाली कांग्रेसले अग्रता कायम सहितको नतिजा हासिल गरेकामा बढ़ीमा 18, एमाले 9 र नेपाली कम्युनिष्ट पार्टीले 7 सीटमा जित हासिल गरेका छन्। श्रम संस्कृति पार्टीले 3 सीट जित्दा राष्ट्रिय प्रजातन्त्र पार्टीले 1 र स्वतन्त्रले 1 सीटमा जित हासिल गरेका छन्। 1,09,00,000 खसेको मतमा सोमबार साँझसम्म करिब 1,00,00,000 गणना भइसकेको छ। समानुपातिकको जारी गणना अनुसार रासोपा बाहेक कांग्रेस, एमाले, नेकपा, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले कानून अनुसारको थ्रेस होल्ड कटाएका छन्। यसरी हुन्छ समानुपातिक सीट बाँडफाँड, गोर्खापत्र दैनिकले खबर बनाएको छ। नयाँ सरकार कहिले शीर्षकमा कान्तिपुर दैनिकले अग्रपृष्ठमा खबर छापेको छ। देशले नयाँ सरकार पाउन अझै कम्तीमा 2 साता लाग्ने देखिएको छ। 21 फागुनमा भएको प्रतिनिधि सभा निर्वाचनको प्रत्यक्षतर्फ सोमबारसम्म सबै नतिजा आइसके पनि समानुपातिकतर्फको नतिजा र थप प्रक्रियाका लागि समय लाग्ने भएको हो। प्रत्यक्षतर्फ 125 सीट जितेको रासोपाले समानुपातिकतर्फ जारी मतगणनामा पनि अत्यधिक मत पाइरहेकाले बहुमत सहितको सरकार बनाउने स्पष्ट भइसकेको छ। प्रत्यक्षमा 165 र समानुपातिकमा 110 गरेर 275 सदस्य प्रतिनिधि सभामा सरकार बनाउन 138 सांसदको समर्थन आवश्यक हुन्छ। निर्वाचन आयोगले समानुपातिकतर्फको गणना मंगलबारसम्म सकिने जनाएको छ। प्रत्यक्षतर्फको सबै नतिजा आइसकेको छ। समानुपातिकको गणना सकिए लगत्तै सीटको बाँडफाँड र उम्मेद्वार निर्वाचित गर्ने प्रक्रिया शुरू गर्छौ कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले भन्नुभयो। एकदमै छिटो नतिजा दिने तयारीमा छौं। प्रतिनिधि सभा निर्वाचन परिणाम प्रतिवेदन चैत पहिलो साता राष्ट्रपतिलाई बुझाउँछौ। आयोगले चैत पहिलो साताभित्र सबै परिणाम घोषणा गरेर समानुपातिकतर्फका निर्वाचित सांसदलाई प्रमाणपत्र दिइसक्ने लक्ष्य लिएको छ। कार्यवाहक प्रमुख आयुक्त भण्डारीले आयोगले राष्ट्रपति समक्ष प्रतिवेदन बुझाइसकेपछि सरकार गठनका लागि बाटो खुल्ने बताउनुभयो। समानुपातिकतर्फ निर्वाचित हुने सदस्यको घोषणा गर्न कानूनले तोकेका केही प्रक्रिया आयोगले पूरा गर्नुपर्छ। आयोगका कानून महाशाखाका प्रमुख समेत रहनुभएका समानुपातिकतर्फका निर्वाचन अधिकृत यज्ञ भट्टराईले चरणबद्ध प्रक्रियाले समय लिने बताउनुभयो। समानुपातिकतर्फ निर्वाचनको मतगणना तालिका प्राप्त भएपछि दलले प्राप्त गरेको सदरमत जोडेर कुल मत संख्या यकिन गरिन्छ। समानुपातिक निर्वाचन प्रणालीतर्फ कुल सदरमतको 3% वा सोभन्दा बढ़ी मत प्राप्त गर्ने दलका तर्फबाट मात्र उम्मेद्वार निर्वाचित हुनेछन्। नयाँ सरकार कहिले कान्तिपुर दैनिकले खबर बनाएको छ। राष्ट्रिय सभामा निर्वाचित नयाँ सांसदले सोमबार शपथ लिएसँगै संघीय संसदको माथिल्लो सदनको समीकरण परिवर्तन भएको छ। 18 पद रिक्त भएपछि 11 माघमा निर्वाचित 17 सदस्यले शपथ लिएका हुन्। मन्त्री परिषदको सिफारिशमा राष्ट्रपतिले मनोनित गर्नुपर्ने एक सदस्य पद भने अझै रिक्त छ। प्रतिनिधि सभामा रासोपाले करिब 2/3 बहुमत ल्याउने अवस्थामा राष्ट्रिय सभाको भूमिका अहम देखिने संसदीय अभ्यासका जानकार तथा संविधानविदले टिप्पणी गरेका छन्। राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालले सोमबार शपथ गराएका सांसदमा कांग्रेसका 9, एमालेका 8 र जसपाका 1 सांसद छन्। राष्ट्रिय सभा सदस्यका लागि 11 माघमा भएको निर्वाचनमा कांग्रेस र एमाले बीच गठबन्धन भएको थियो। राष्ट्रिय सभामा नयाँ अंकगणित प्रतिनिधि सभालाई सन्तुलनमा राख्ने जिम्मेवारी कान्तिपुर दैनिकले अग्रपृष्ठमा छापेको छ। तपाईं यति बेला दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबार सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन।
फाइबर इन्टरनेट नेपाल टेलिकमको प्याक, इन्टरनेट टिभी टेलिफोन डेटा एकै साथ,
घरमा टिभी हेर्नुहोस् या इन्टरनेट चलाउनुहोस्, फोन गर्नुहोस्, डेटा चलाउनुहोस्, सजिलो छ एकै साथ।
फाइबर इन्टरनेट तीव्र गतिको संसार, टेलिफोन इन्टरनेट टिभी सबै कुरामा भरमा, नेपाल टेलिकमको फाइबर इन्टरनेट। नयाँ जडान गर्न तथा मर्मत गर्न घरमै बसी बसी 198 डायल गरे पुग्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
कार्यक्रममा पुनः स्वागत छ। अब विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका बाँकी खबरहरू। मोदीले गरी रवि र बालेनसँग फोन वार्ता, नेपाल समाचार पत्रले अग्रपृष्ठमा खबर बनाएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह बालेनबीच हिजो टेलिफोन सम्वाद भएको छ। सो सम्वादमा भारतीय प्रधानमन्त्री मोदीले रवि बालेनसँग न्यानो सम्वाद भएको जनाउनु भएको छ। मैले निर्वाचनमा रासोपाको जीतका लागि दुवै नेतालाई बधाई दिएको छु। सम्वादपछि फेसबुकमा प्रतिक्रिया दिँदै मोदीले भन्नुभएको छ, सँगै नयाँ बन्ने सरकारका लागि शुभकामना दिँदै भारतीय सरकारका तर्फबाट साझा प्रगति, समृद्धि र जनकल्याणका लागि प्रतिबद्धता पनि जनाएको छु। प्रधानमन्त्री मोदीले दुवै देशबीचको सम्बन्ध आगामी वर्षमा संयुक्त प्रयास मार्फत अझ उच्च स्तरमा पुग्ने विश्वास समेत व्यक्त गर्नुभएको छ। मोदीलाई राजसभा सभापति रवि लामिछानेले नेपाली जनताले दिएको लोकतान्त्रिक म्यान्डेटलाई सम्मान गरेकोमा धन्यवाद दिनुभएको छ। राजसभाले अघि सारेको विकास कूटनीतिलाई प्राथमिकता दिइने तथा दुई देशबीच पारस्परिक सम्मान र साझा समृद्धिका लागि मिलेर काम गर्ने लामिछानेले स्पष्ट पार्नु भएको छ। नेपाल समाचार पत्रले खबर बनाएको छ। प्रतिनिधि सभाको निर्वाचनले अर्थतन्त्रलाई केही समयका लागि चलायमान बनाएको छ। जेएनजी आन्दोलनका क्रममा निजी क्षेत्रमाथि आक्रमण र सार्वजनिक सम्पत्तिमा तोडफोड़ हुँदा अर्थतन्त्रमा परेको असरलाई निर्वाचनले केही हदसम्म राहत दिएको छ। फागुन 21 सम्पन्न प्रतिनिधि सभा निर्वाचनका क्रममा सरकार र उम्मेद्वारले अरबौं रूपियाँ खर्च गरेका छन्। सरकारी कर्मचारी तथा सुरक्षा निकाय परिचालनदेखि उम्मेद्वारहरूको प्रचार प्रसारसम्म ठूलो रकम बजारमा प्रवाह हुँदा आर्थिक गतिविधि बढ़ेको हो। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर प्रकाश कुमार श्रेष्ठका अनुसार चुनावी गतिविधिका कारण बजारमा नगद प्रवाह बढ़ेको छ। चुनावले आयात र खर्च बढ़ाएर अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्छ, श्रेष्ठले भन्नुभयो। तर यस्तो प्रभाव दीर्घकालीन भने हुँदैन। निर्वाचनपछि स्थायी सरकार गठन हुने अपेक्षाले निजी क्षेत्र पनि केही उत्साहित देखिएको उहाँले बताउनुभयो। निर्वाचनले अर्थतन्त्र चलायमान नागरिक दैनिकले खबर बनाएको छ। पेट्रोलियम पदार्थको आयात भण्डारण ढुवानी तथा वितरणसँगै गुणस्तर र मूल्य व्यवस्थापनको मुख्य जिम्मेवारी पाएको नेपाल आयल निगमको व्यवस्थापन कमजोरी र जालझेलपूर्ण कार्यशैलीका कारण बजारमा खाना पकाउने एलपी ग्यासको चरम अभाव देखिएको छ। विगत करिब एक महिनादेखि ग्यास आपूर्ति सहज हुन नसक्दा उपभोक्ता ठूलो मर्कामा परेका छन्। पछिल्ला केही महिना यता बजारमा एलपी ग्यास सहज रूपमा उपलब्ध हुन सकेको छैन। ग्यास डिपो तथा खुद्रा पसलहरूमा उपभोक्ताको लामो लाइन लाग्ने क्रम बढ़ेको छ। यसले सर्वसाधारणको दैनिक खाना पकाउने कार्यदेखि साना व्यवसाय सञ्चालनसम्म प्रभावित बनेको छ। उपभोक्ता अधिकार कर्मी माधव तिमल सिन्हाले आयल निगम र सम्बन्धित सरकारी निकायको कमजोरीका कारण ग्यास आपूर्तिमा समस्या देखिएको टिप्पणी गर्दै भन्नुभयो। सरकारले पेट्रोलियम पदार्थमा एकाधिकार राखेको संरचनाले पनि समस्या बढ़ाएको छ। आपूर्ति व्यवस्थापन प्रभावकारी नभएसम्म यस्ता समस्या दोहोरिरहन्छन्। आयल निगमको बदमाशीले ग्यासको हाहाकार नेपाल समाचार पत्रले खबर बनाएको छ। युद्धका कारण नेपाल विदामा आएर समयमा फर्कन नपाउने नेपाली सहित विदेशी कामदारका लागि कुवेत सरकारले सिभिल आईडीको म्याद थप गरेको छ। कारोबार दैनिकले अग्रपृष्ठमा छापेको खबर हो। यसअघि कुवेतमा कार्यरत नेपाली स्वदेश फर्केको चार महिनाभित्र फर्कन नसके आईडी रद्द हुने व्यवस्था थियो। कुनै कारणवश सो अवधिभित्र कुवेत फर्कन नसकेमा भिसा रद्द हुने गरेका कारण यसको म्याद थप गरिएको हो। कुवेतबाट फर्केका सिभिल आईडी वाहक नेपालीहरूको हकमा विगतको कम्पनीमा काम गर्नेहरूका लागि छ महिना र घरेलु कामदारको हकमा चार महिनाभन्दा बढ़ी कुवेत बाहिर बस्दा आईडी रद्द हुने व्यवस्था परिमार्जन गरिएको हो। यसमा तीन महिनाको अवधि थप गरिएको छ। अब सिभिल आईडी भएका नेपाली स्वदेश फर्केर सात महिनाभित्र पुनः स्वयं रोजगारदातामा जान सक्ने भएका छन्। कुवेत फर्कन म्याद थप कारोबार दैनिकले खबर बनाएको छ। कच्चा तेलको मूल्य 66% वृद्धि जी सात राष्ट्रका आकस्मिक बैठक शीर्षकमा कान्तिपुर दैनिकले भित्री पृष्ठमा खबर छापेको छ। विश्व बजारमा तेलको मूल्य सोमबार प्रति ब्यारेल $120 पुगेपछि जी सात राष्ट्र अर्थात ठूलो अर्थतन्त्र भएका मुलुकका अर्थमन्त्रीहरूको आकस्मिक बैठक बसेको छ। तेलको मूल्य प्रति ब्यारल $120 पुगेको गत सन् 2022 मध्यपछिकै उच्च हो। क्यानाडा, फ्रान्स, जर्मनी, इटाली, जापान, बेलायत र अमेरिका सम्मिलित अग्रणी औद्योगिक राष्ट्रहरूको समूह नै जी सात हो। कान्तिपुर दैनिकले भित्री पृष्ठमा खबर बनाएको छ। काठमाण्डुको वायु अस्वस्थ, यो खबर कान्तिपुर दैनिकले भित्री पृष्ठमा छापेको छ। काठमाण्डु उपत्यकामा पछिल्लो सात वातावरणीय प्रदूषणको तह बढ़ेको छ। प्रदूषणका कारण काठमाण्डु उपत्यकाको आकाश समेत थुमिएको छ। वायु प्रदूषण मापन गर्ने सूचकांक एयर क्वालिटी इण्डेक्स एक्यूआईले काठमाण्डुको वायु मानव स्वास्थ्यका लागि हानिकारक देखाएको हो। वायुको गुणस्तर मापन गर्ने आईक्यू यरका अनुसार वायुको त्यस्तो सूचकांकको तह काठमाण्डुको वायुमा उच्च छ। सोमबार दिउँसो काठमाण्डुको एक्यूआई 179 मापन गरिएको छ। सामान्यत शून्यदेखि 50सम्मको एक्यूआईलाई सन्तोषजनक मानिन्छ। 150 भन्दा माथिलाई अस्वस्थ मानिन्छ। एक्यूआई 150देखि 200 हुँदा संवेदनशील मानिसलाई असर गर्ने विज्ञहरू बताउँछन्। 201देखि 300 एक्यूआईले सबै उमेर समूहका मानिसको स्वास्थ्य जोखिममा बढ़ाउँछ। 301देखि 500सम्मले आपतकालीन अवस्था जनाउँछ। विश्व स्वास्थ्य संगठन WHOको मापदण्ड अनुसार हावामा पीएम 2.5को मात्रा प्रति घनमिटरमा 5 माइक्रोग्राम वा त्यसभन्दा कम हुनुपर्छ। तर काठमाण्डुको हावामा पीएम 2.5को मात्रा प्रति घनमिटरमा 96 रहेको छ। हावामा 2.5 माइक्रोन भन्दा साना व्यास भएका ससाना कोर नै पीएम 2.5 हुन्। यिनमा सल्फेट, नाइट्रेस, ब्ल्याक कार्बन, एमोनियम र धूलोका कण हुन्छन्। सजिलोसँग फोक्सोमा पनि पुग्ने भएकाले यी कण स्वास्थ्यका लागि हानिकारक हुन्छन्। सवारी साधन, उद्योग, कृषि, निर्माण, घाँस दाउरा बाल्दा यस्ता कण निस्किन्छन्। यही पीएम 2.5का आधारमा एक्यूआई मान निकालिन्छ। मौसमविदहरूका अनुसार लामो समय पानी नपरेकै कारण प्रदूषण बढ़ेको हो। जल तथा मौसम विज्ञान विभागकी वरिष्ठ मौसमविद विभूति पोखरेल अझै केही दिन आकाश यस्तै हुने बताउनुहुन्छ। अझै दुई तीन दिन काठमाण्डुको आकाश थुमिन सक्छ। खासै ठूलो पानी परेको छैन। तल्लो वायुमण्डलमा जलवाष्पयुक्त कण आएको छ, तर ठूलै वर्षा गराउने खालको छैन। धूलोका कणहरू आकाशमा रहेको उहाँको भनाइ छ। यसैबीच स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै काठमाण्डु उपत्यकामा प्रदूषण उच्च तहमा पुगेको जनाएको छ। मन्त्रालयका प्रवक्ता डाक्टर प्रकाश बुढाथोकीले पुराना गाड़ीले वायु प्रदूषण बढ़ाउने, वनमा डढ़ेलो, उद्योग धन्दा र विभिन्न निर्माण सामग्रीमा भएका धूलो धुवाका कारणले प्रदूषण बढ़ेको उल्लेख गर्नुभएको छ। अझै एक हप्ता काठमाण्डुमा प्रदूषण रहने मन्त्रालयले जनाएको छ। काठमाण्डुको वायु अस्वस्थ, कान्तिपुर दैनिकले खबर छापेको छ। सरकारले चालू आर्थिक वर्ष 2082-83 जेन्जी आन्दोलनमा भएको ध्वंसपछिको पुनर्निर्माणलाई 4.34 अर्ब रूपियाँ खर्च गर्ने भएको छ। मन्त्री परिषदको बैठकले 23 र 24 भदौको आन्दोलनबाट क्षतिग्रस्त भौतिक संरचनाहरूको पुनर्निर्माण र भौतिक सम्पत्तिको पुनर्व्यवस्थापन सम्बन्धी कार्ययोजना 2082 स्वीकृत गर्दै बजेट सुनिश्चित गरेको हो। कार्ययोजना अनुसार चालू आर्थिक वर्षमा 4.34 अर्ब खर्च गर्ने र आगामी दुई आर्थिक वर्षहरूमा वार्षिक 10.17 अर्ब रूपियाँ बजेट विनियोजनका लागि यर मार्फत बजेट सुनिश्चित गरिनेछ। जेएनजी आन्दोलनमा भएको ध्वंसपछिको पुनर्निर्माण सरकारले यो वर्ष 4.34 अर्ब खर्च गर्ने नयाँ पत्रिका दैनिकले खबर बनाएको छ। र फागुन 21 चुनावले स्थिर सरकार दिने परिणाम निकालेपछि निर्वाचनपछि पहिलो पटक खुलेको शेयर बजारमा 3 पटक सर्किट ब्रेक लागेको छ। सोमबार शेयर बजार खुले लगत्तै परिसूचक 4% बढ्दा 20 मिनटका लागि कारोबार रोकियो। बजार दोस्रो पटक खुलेपछि थप 1% परिसूचक बढ्दा अर्को सर्किट लागेको थियो। यो सँगै बजार 40 मिनट बन्द भयो। त्यसपछि खुलेको बजार 1 मिनट भन्दा कम समयमा अर्को 1% बढ़ेपछि तेस्रो सर्किट लाग्यो र दिनभरका लागि कारोबार बन्द भयो। सोमबार नेप्से परिसूचक 162.93 अंकले बढ़ेर 2875.43 पुगेको छ। बजारमा 253 कम्पनीको मूल्य बढ्दा रिलायन्स स्पिनिङ मिल्सको मूल्य मात्रै घटेको छ। कारोबार दैनिकले खबर बनाएको हो। यिनै विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका विविध प्रसंगसँगै हामी कार्यक्रमको अन्त्यमा आइपुगेका छौं। प्रविधिमा सहयोग गर्नुहुने शंकर भण्डारीलाई धेरै धन्यवाद दिँदै म श्रीया नेपाल पनि बिदा हुन्छु। यसपछि कार्यक्रम अन्तर्सम्वाद सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।